مسیح یسوع میں آپ سب کی سلامتی ہو. اس سے پہلے کہ ہم کلام خدا کا مطالعہ شروع کریں، آئیں خداوند کے حضور جھکیں، اپنے سارے بوجھ کو، اپنی ساری فکروں کو خداوند خدا کے سپرد کریں گے. اور اس وقت کو جو کہ بہت انمول ہے خداوند خدا کی نظر کریں گے اور اس کے حضور اپنے آپ کو خالی کر دیں گے اور کہیں گے کہ خدا باپ، تو ہماری سوچوں کو، ہمارے خیالوں کو، ہمارے بوجھ کو لے اور اپنے پاک کلام کی حوصلہ فضائی سے، رہنمائی سے، قدرت سے بھر، اور روح القدس کی رہنمائی میں آج کا دن جو تو نے دیا ہے اسے گزارنے کی حکمت اور دنائی دے. سو اس بات کو یاد رکھتے ہوئے خاموشی میں جھکیں گے اور کسی طرح کی بھی رکاوٹ، کمی کمزوری ہے، شخصی طور پر خداوند کے حضور اسے پیش کریں گے. کیونکہ اگر ہم اپنے گناہوں کا، کمیوں کمزوریوں کا، فکروں کا، مایوسیوں کا اس کے حضور اقرار کریں تو وہ ہمارے ساری کمیوں کمزوریوں کو معاف کرنے میں سچا اور عادل ہے. خدا باپ، آج کے عظیم دن کے لیے جو خداوند خدا اس بات کی عکاسی ہے، اس بات کا نشان ہے کہ تو ہر ایک چیز پر خداوند خدا قادر ہے. ہماری ایک ایک سانس پر تیری ہی خداوند خدا مہر ہے خداوند، اور اس بات کا نشان ہے کہ تو خدا ہے اور ہم تیری مخلوق ہے، اور ہر ایک دن تیرے طرف سے خداوند خدا تیری بخشش، تیرے فضل کا تحفہ ہے کہ اس زمین پر رہتے ہوئے تیری مرضی کو پورا کریں، تیرے اس مقصد کو سر انجام دینے والے بنیں جس کے لیے تو نے زمین پر رکھا ہے، تاکہ اس تاریکی کے دور میں نور کے فرزندوں کی مانند زندگی بسر کرنے والے بنیں. اور خدا باپ، تو ہی وہ حقیقی نور ہے جو اس زمین پر مجسم ہو کر ہوا، ظاہر ہوا، اور تیرے بیٹے نے کہا ہے کہ میں دنیا کا نور ہوں. سو خدا باپ، اس نور کے رہنمائی میں چلنے کی ہمیں حکمت اور دنائی دے. آج جو کچھ بھی تیرے کلام میں سے پڑھیں سیکھیں ہم سب کے لیے برکت کا باعث ہو. یسوع مسیح کے نام میں یہ دعا مانگتے ہیں، آمین. میرے ساتھ نکالیں لوکا طبیب کی معرفت لکھی گئی خداوند یسوع مسیح کی انجیل، اس کا 19 باب، اس کی 11 آیت سے 27 آیت کی تمثیل میں سے ہم سیکھ رہے ہیں. اور پچھلے دنوں میں ہم نے سیکھا، اور ہمارا جو مضمون چل رہا ہے مسیحی زندگی کے متعلقہ، کہ مسیح یسوع میں ہم کون ہیں، ہماری حالت کیا ہے، ہمیں کیا کچھ حاصل ہے. اور ہم نے اس میں سے بہت بنیادی سچائیاں سیکھیں جو کہ ہر ایک مسیحی ایماندار کی زندگی کو گزر بسر کرنے کے لیے ضروری ہیں. اور جس میں سے آج ہم سیکھیں گے کہ مسیحی زندگی ایک سفر کی مانند ہے اور ہر ایک مسیحی مسافر ہے. سو اس بات کو یاد رکھتے ہوئے ہم اس سے پہلے کہ اپنے مضمون کو شروع کریں، یاد دہانی کے طور پر ہم 11 آیت سے شروع کریں گے، اور اس کے دورانیہ آپ سے پوچھا جائے گا، کیونکہ ہم اس تفصیل سے بہت کچھ سیکھ چکے ہیں اور امید ہے کہ آپ ان سادہ سادہ سوالوں کا جواب دینے والے بنیں گے. سو 11 آیت میں یوں لکھا ہے، جب وہ ان باتوں کو سن رہے تھے تو اس نے ایک تمثیل بھی کہی، اس لیے کہ یروشلم کے نزدیک تھا اور وہ گمان کرتے تھے کہ خدا کی بادشاہی ابھی ظاہر ہوا چاہتی ہے. پہلی بات 11 آیت کے ساق و سواب میں، جب بھی ہم شخصی طور پر مطالعہ کریں، بائبل مقدس کو پڑھیں، تو ہمیں سوچنے کی، ہمیں اس بات کو دھیان میں رکھنے کی ضرورت ہے کہ کون بات کر رہا ہے، کن سے بات ہو رہی ہے، اور اس میں سے ہمارے لیے سیکھنے کے لیے کیا ہے. جب ہم 11 آیت کا پہلا حصہ دیکھتے ہیں، تو جب وہ ان باتوں کو سن رہے تھے، اس سے مراد کیا ہے، کون باتوں کو سن رہے تھے؟ بھائی رجیش، آپ کا کیا سوچنا ہے کہ جب وہ ان باتوں کو سن رہے تھے ان میں کون سے لوگ شامل ہیں؟ यीशु मसीह किनसे बात कर रहा था? भाई क्रिस, आपका जवाब क्या होगा? बहनों में से भाई जुल्फकार, आपका जवाब सबके लिए सवाल है। बहुत अच्छे शागिर्दों से, बहुत अच्छा जवाब। ये इसीलिए सवालों जवाबों का जवाब का सिलसिला शुरू किया है ताकि हम देखें कि हम किस चीज का मुतालिया कर रहे हैं। जब हम इस साको स्वाब को देखते हैं तो पीछे हमने एक भीड़ देखी है और पिछले बाप ने हमने 12 शागिर्दों को देखा है, जो 31वीं आयत में लिखा है, जो यीशु मसीह के साथ थे जब वो यरूशलम को जा रहा था। सो यहां पर हम कह सकते हैं कि इस भीड़ के लोग हैं और साथ साथ यीशु मसीह के शागिर्द हैं। और इस भीड़ में क्या है? फरीसी हैं, जो यहूदी लोग हैं। सो हम यहां पर कह सकते हैं जब वो इन बातों को सुन रहे थे तो इनमें यीशु मसीह के शागिर्द और उस वक्त के वो यहूदी लोग जो उस भीड़ में शामिल थे, यीशु मसीह की बातों को सुन रहे हैं, जिन्होंने ये नजारा देखा जब ज़कई दरख्त के ऊपर था और उन्होंने क्या किया? उस पर बुड़बुड़ाना शुरू किया। तो उसने एक तमसील भी कही, इसलिए कि यरूशलम के नजदीक था। आपको याद होगा कि यीशु मसीह ने अहदनामा में चारों अनाजील में खासकर तमसीलों में बात करता हुआ नजर आता है। और हमने इस पर सीखा था कि नए अहदनामा में 32 दफा लफ्ज तमसील का इस्तेमाल हुआ है, यानी कि 32 तमासील यीशु मसीह ने चारों अनाजील में कही हैं। और ये इसलिए है क्योंकि जबूर 78 में हमें इसका जिक्र मिलता है कि वो अपना मुंह तमसीलों में खोलेगा। और ये किसके बारे में है बात? यीशु मसीह के। वो बादशाही का गुमान करते थे कि खुदा की बादशाही अभी जाहिर हुआ चाहती है। इस बड़ी भीड़ में लोग क्यों बादशाही के इंतजार में थे कि बादशाही आए? क्योंकि रोमी हुकूमत के उस सारे रवैये के बायस वो उनकी गुलामी, उनकी मुख्तारी में जिंदगी नहीं गुजारना चाहते थे। और शागिर्द और बाकी तमाम यहूदी कौम जिन्होंने यीशु मसीह के मौजजात को देखा था, जिन्होंने देखा यीशु मसीह किस तरह मुर्दों को, लंगड़ों को, बूठों को, अंधों को, हर तरह की जिंदगी के उस हिस्सा में जिंदगी की जो भी जरूरियात हैं उनको पूरा करता नजर आता है। और वो इसलिए सोचते थे कि खुदा की बादशाही अभी जाहिर हुआ चाहती है, यीशु मसीह हुकूमत करेगा तो हम क्या होंगे? रूमी हुकूमत से छूट जाएंगे। और आज भी हम देख सकते हैं कि हमारे इर्द गिर्द जब हालात मुश्किल होते हैं तो लोगों का जो सोचना और तजर्बा या नजरिया किसकी तरफ मुड़ता है? खुदा की तरफ, जब वो अपने मौजूदा दौर में दुख उठाते हैं। और यहां पर ये शागिर्द और बाकी तमाम यहूदियों की भी तवज्जो यही है कि हमें इस मुश्किल से निकाल, तू अपनी बादशाही जल्द से जल्द इस जमीन पर कायम कर। लेकिन यीशु ने इसी गर्ज से उनसे एक तमसील कही। और 12वीं आयत में हम देखेंगे एक और सवाल है, इसके लिए तैयार हो जाएं। बस उसने कहा कि एक अमीर दूरदराज मुल्क को चला ताकि बादशाही हासिल करके फिर आए। ये दूरदराज मुल्क को जाने वाला अमीर शख्स कौन है? सबके लिए सवाल है। जो बादशाही हासिल करने के लिए जा रहा है और फिर आएगा। शाबाश, यीशु मसीह है जो अमीर आदमी है, जो के जमीन पर इसीलिए आया कि पैदा हो, जिंदगी बसर करे, दफनाया जाए, सलीब पर जान दे और फिर तीसरे आसमान पर खुदा के तख्त पर दाहिने हाथ जा बैठे। और ये इस बात का क्या है? जाहरी हमें क्या मिलता है? तसव्वुर मिलता है कि एक अमीर दूरदराज मुल्क को चला। यहां पर यीशु मसीह अपने बारे में बात कर रहा है कि वो आसमान पर जाएगा और आसमान से वापस आएगा। और 13वीं आयत में उसने अपने नौकरों में से 10 को बुलाकर उन्हें 10 अशरफियां दी। ये 10 नौकर और 10 अशरफियां किस बात की अकासी करती हैं या इजहार करती हैं? रूहानी नेहमतों की। याद है आपको, हमने सीखा कि हर एक ईमानदार को मसावी मौका है, मसावी हक हासिल है, यानी कि एक जैसा हक मसीह में हासिल है, एक जैसी कुदरत हासिल है, एक जैसा मौका हासिल है गवाही देने का, खिदमत करने का, खुदा को जानने का। सो 13वीं आयत इस बात का सादा सा हमें क्या देती है, खुलासा देती है कि हर एक ईमानदार को एक जैसी नेहमत बरकत हासिल है। और दूसरा हिस्सा हमने इस पर सीखा था, क्या कह रहा है, और उनसे कहा कि मेरे वापस आने तक लेन देन करना, यानी कि हर एक ईमानदार को मसीही जिंदगी गुजारने के लिए क्या दिया गया है, एक मकसद दिया गया है, हमारे लिए एक जिम्मेदारी है, हर एक ईमानदार को एक जिम्मेदारी दी गई है। जैसे मां बाप के लिए उनकी जिम्मेदारी क्या है, उनके बेटे और बेटियां हैं कि उनकी तरबियत और नसीहत करें, और ये खुदा का निजाम है। जैसे हम देखते हैं निजामे अल्लाही में, खुदा क्या है, मंसूबा बंदी करता है, और खुदा क्या करता है, मंसूबा करता है, और उसका बेटा उस मंसूबे की तकमील करता है। और हम इसे इस तरह कह सकते हैं, खुदा की मर्जी को उसका बेटा पूरा करता है, और बेटा रूहुल कुद्दस के वसीला से काम करता है, और रूहुल कुद्दस कलाम के वसीला से काम करता है, और खुदा का कलाम ईमानदार के वसीला से दुनिया पर और दुनिया के इर्द गिर्द लोगों में जाहिर होता है। ये खुदा का निजाम है, खुदा की मर्जी को बेटा पूरा करता है, बेटा रूहुल कुद्दस के वसीला से काम करता है, रूहुल कुद्दस कलाम के वसीला से काम करता है। कलाम किसके वसीला से दुनिया में जाहिर होता है, ईमानदारों के वसीला से। इसी तरह हर एक को एक जिम्मेदारी दी गई है, हर एक को जिम्मेदारी हासिल है। जैसे मां बाप की जिम्मेदारी है बेटों बेटियों की परवरिश करना, खावंद की जिम्मेदारी है अपनी बीवी की देखभाल करना, मां बाप की बेटों की जिम्मेदारी है अपने मां बाप की फरमाबरदारी करना, मुबशर की खिदमत है खुदा के कलाम की मनादी करना, पादरी की खिदमत है मौजूदा कलीसिया को कलाम सुनाना, डीकन की खिदमत है, और बहुत सी जिम्मेदारियां हैं। सो क्या है, हर एक को एक जैसी कुदरत दी गई है, एक जैसा मौका दिया गया है, और एक जैसी क्या है, इस जमीन पर कुदरत और ताकत रखते हुए जिम्मेदारियां दी गई हैं। हर एक को मुख्तलिफ जिम्मेदारियां दी गई हैं। और 13वीं आयत बात का क्या है, खुलासा है। 14वीं आयत पर हमने देखा था, लेकिन उसके शहर के आदमी उससे अदावत रखते थे, और उसके पीछे एलचियों की जबानी कहला भेजा कि हम नहीं चाहते कि ये हम पर बादशाही करे। आपको याद होगा ये 14वीं आयत के कौन से लोग हैं जिन्होंने बादशाह के लिए ये सनेहा भेज दिया, पैगाम भेज दिया कि हम नहीं चाहते कि तू हम पर बादशाही करें। सो 14वीं आयत के ये लोग कौन हैं? जब आप 14वीं आयत के लोगों को 27वीं आयत से देखते हैं तो वहां पर लिखा है, मेरे उन दुश्मनों को जिन्होंने ना चाहा कि मैं उन पर बादशाही करूं, यहां लाकर मेरे सामने कत्ल करो। सो आपका सोचना क्या है, ये कौन लोग हैं जो 14वीं और 27वीं आयत में हैं? ये वो लोगों की तस्वीर है जी। क्या सवाल, क्या कहा जी? ये उन लोगों की तस्वीर है जिन्होंने यीशु मसीह को अपनी जिंदगी में इस जमीन पर बादशाह होने से इनकार किया। सो इसका जो खुलासा हम दे सकते हैं, इसका जवाब क्या है, गैर ईमानदार लोग जिन्होंने अपनी जिंदगी में यीशु मसीह को रद्द कर दिया। और 15वीं आयत में हम देखते हैं, جب وہ بادشاہی حاصل کر کے پھر آیا تو ایسا ہوا کہ ان نوکروں کو بلا بھیجا جن کو روپیہ دیا تھا تاکہ معلوم کرے کہ انہوں نے لینے دینے سے کیا کیا کمایا۔ آپ اس پر بہت دھیان سے سن چکے ہیں۔ پہلے نے حاضر ہو کر کہا، اے خداوند، تیری اشرفی سے 10 اشرفیاں پیدا ہوئی۔ اس نے اس سے کہا، اے اچھے نوکر، شاباش، اس لیے کہ تو نہائے تھوڑے میں دیانتدار نکلا، اب تو 10 شہروں پر اختیار رکھ۔ سو اس پہلے نوکر نے کیا کیا، اپنے مالک کے روپے پیسے کو لیا اور اسے استعمال کیا، اور اس سے جو پیداوار کیا ہوئی اس نے 10 اشرفیاں کمائی، یعنی کہ 10 گنا کمایا۔ جو اسے ایک گنا دیا گیا تھا اس نے اس سے 10 گنا کمایا، اور اس نے کہا کہ تیری اشرفی سے میں نے 10 اشرفیاں پیدا کی۔ سو یہاں پر ہے ایمانداروں کی ذمہ داری کا کیا ہے، نتیجہ ہے، پھل ہے، اور یہ پھل ہر ایک ایماندار سے خداوند خدا چاہتا ہے کہ ہم اپنی زندگی سے اس روحانی پھل کو پیدا کریں۔ دوسرے نے بھی ایسا ہی کیا، اس نے بھی اپنے مالک کی حکم کی فرمانی کرتے ہوئے، مانتے ہوئے کیا کہا، دوسرے نے آ کر کہا، اے خداوند، تیری اشرفی سے 5 اشرفیاں پیدا ہوئیں۔ اس نے اس سے بھی کہا کہ تو بھی 5 شہروں کا حاکم ہو۔ سو آپ کے لیے سوال ہے کہ ان دو نوکروں نے، جس نے 5 کمائی، جس نے 10 کمائی، اس پر آپ سوچ سکتے ہیں کہ انہوں نے کیا 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 ہوگا، وہ کہاں کہاں پر گئے ہوں گے۔ انہوں نے بہت سے نقصان، بہت سا انہوں نے کیا کہتے ہیں، کہیں پر کاروبار شروع کیا لیکن وہاں پر کامیاب نہیں ہوئے، لیکن انہوں نے ہمت نہیں ہاری، لیکن وہ کام کرتے رہے، اپنے مالک کی فرمانی کو فرما برداری کرتے رہے۔ ہمیں بھی اپنے روحانی طور پر مالک کی فرما برداری کرنے کی ضرورت ہے، اور اس نے اسی لیے ہمیں روح القدس دیا ہے۔ اس نے کہا ہے کہ اگر میں جاتا ہوں تو ایک مددگار آئے گا جو تم ہیں، آنے والے وقت کے بارے میں خبریں دے گا، آنے والے وقت کے بارے میں سب کچھ سکھائے گا۔ اور تیسرے نے کیا کیا ہے، اس نے کہا، اے خداوند، دیکھ، تیری اشرفی یہ ہے جس کو میں نے رومال میں بیاند کر رکھا، کیونکہ میں تجھ سے ڈرتا تھا، اس لیے کہ تُو سخت آدمی ہے، تو نے جو تو نے نہیں رکھا اسے اٹھا لیتا ہے، اور جو تو نے نہیں بویا اسے کاٹتا ہے۔ سو یہ تھا صرف خلاصہ، جس میں کیا تھی، بات چیت تھی، تاکہ ہماری توجہ ہو اس تمثیل میں کہ ہم اس پہ کیا کچھ سیکھ چکے ہیں اور اس میں کون سی سادہ سادہ سی باتیں ہیں۔ سو ہم اپنے بنیادی مضمون کی طرف آتے ہیں جو اس تمثیل میں سے شروع کیا ہے، کہ ہر ایک مسیحی ایماندار اس زمین پر مسافر کی مانند ہے، اور ہمارا سفر، ہر ایک ایماندار کا سفر صلیب سے شروع ہوتا ہے اور اس عظمت، اس جلال، اس عزت کے سہرے پر جو نام مرجھانے والا سہرا ہے، اس پر جا کر ختم ہوتا ہے۔ سو یہاں پر ہم دو سرے دیکھتے ہیں، یہاں پر ہم صلیب دیکھتے ہیں جہاں سے ہمارا سفر شروع ہوتا ہے، اور یہاں پر ہم دیکھتے ہیں وہ عظمت کا تاج جو مرجھانے والا نہیں، جو جلال کا تاج ہے، جو عظمت کا، جو عزت کا، جو انعام ہے خدا کی طرف سے، وہاں پر ہمارا مسیحی سفر ختم ہوتا ہے، اس اجر پر، اس انعام پر۔ سو اس کے بیچ جو وادی ہے، اس میں سے گزرنا ہے، اور یہ وادی ہم مختلف ناموں سے اسے کہہ سکتے ہیں، یہ وادی آنسوؤں کی وادی کہہ سکتے ہیں، یہ وادی خطروں کی وادی کہہ سکتے ہیں، یہ وادی وہ زندگی ہے، مسیحی زندگی ہے، جس میں سے ہم نے اپنی صلیب لے کر، یعنی کہ مسیحی زندگی گزارنی ہے۔ مثال کے طور پر، اس سے پہلے کہ ہم آگے بڑھیں، اگر آپ کسی جگہ یا کسی نامعلوم وادی کے لیے جانے کے لیے تیاری کر رہے ہوں، وادی کا پہلے مطلب کے بارے میں آپ کو بتانا چاہتا ہوں، وادی یہ پہاڑوں کے بیچوں بیچ جو راستہ ہوتا ہے جس میں بہت دفعہ پانی پایا جاتا ہے، اسے وادی کہا جاتا ہے، یعنی کہ پہاڑوں میں سے گزرنے والا راستہ جس میں خشکی ہوتی ہے، ہو سکتی ہے بہت دفعہ پانی کے چشمے پائے جاتے ہیں، سو یہ پہاڑوں کے بیچ میں سے گزر کر جانے والا راستہ ہے۔ سو اگر آپ مثال کے طور پر یہاں پر سوچیں کہ کسی نامعلوم وادی کے لیے آپ کو جانا پڑے جس کے بارے میں آپ کو علم نہ ہو، اور آپ کو بتایا جائے کہ اس وادی میں جنگلی جانور ہیں، اس وادی میں بہت سے خطرناک راستے ہیں، اس وادی میں تاریکی ہے، اندھیرا ہے جسے کہہ سکتے ہیں، اس وادی میں بہت سے راستے ہیں جس میں آپ گم ہو سکتے ہیں، اس وادی میں تنہائی ہے، اس وادی میں خطرہ ہے، اس وادی میں بہت سے درندے اور جنگلی جانور ہیں جو پھاڑ کھا سکتے ہیں، تو آپ کیا اندازہ لگائیں گے کہ اس وادی میں اندھیرا ہے، اونچے نیچے راستے ہیں، خوفناک گھائیاں ہیں، بہت سی خطرناک جگہ ہیں، تو آپ اس وادی میں جانے کے لیے کس چیز کی ضرورت کو محسوس کریں گے، کون سی چیز کی ضرورت پڑے گی اگر آپ اس وادی میں سے گزرنا چاہیں؟ اگر آپ کو معلوم ہو کہ وہ خطرناک راستہ ہے، تاریک ہے، وہاں پر کھانے کے لیے اچھی چیز نہیں ملے گی، وہاں پر پانی کی کمی ہے، وہاں پر سونے کے لیے جگہ خطرناک ہے، وہاں پر جنگلی جانور ہیں، اندھیرا ہے، تو آپ اپنی تیاری کے لیے کون سی چیزیں اپنے ساتھ لیں گے؟ سو آپ کے لیے سوال ہے، ذرا سوچیں کہ اگر آپ کو چھانگا مانگا یا کسی اور، جیسے کہ وادی سوات میں جانا پڑ جائے، پہاڑوں میں سے گزرنا پڑ جائے، تو آپ کون سی چیزیں اپنے ساتھ لیں گے؟ یہ سب کے لیے سوال ہے، اس میں سے ہمارے لیے ایک روحانی سبق ہے۔ بہت اچھا سوال، خدا کا کلام جو کہ ہماری حوصلہ افزائی ہے، جس میں ہم کہہ سکتے ہیں ہمیں پانی کی ضرورت پڑے گی، ہمیں روٹی کی ضرورت پڑے گی، ہمیں روشنی کے لیے کہہ سکتے ہیں کہ ٹارچ کی ضرورت پڑے گی، جنگلی جانور ہیں، ہمیں کسی نہ کسی ہتھیار کی ضرورت پڑے گی۔ سو ہم اس میں بہت سی ضرورت کی چیزوں کو سوچ سکتے ہیں، سونے کے لیے ہمیں بستر کی ضرورت ہے، کھانے کے لیے روٹی کی ضرورت ہے، پینے کے لیے پانی کی ضرورت ہے، پتھریلی راستوں سے گزرنے کے لیے جوتی کی ضرورت ہے، اس ننگی کڑکتی دھوپ میں سر کو ڈھکنے کے لیے ہمیں ٹوپی کی ضرورت ہے، جنگلی جانوروں سے بچنے کے لیے ہتھیار کی ضرورت ہے۔ سو ہم کیا کریں گے کہ بہت سی ضرورت کی چیزوں کو لیں گے، اور یہ ہے کیا، جب ہم دنیا میں کسی بھی علاقے میں سے یا کسی وادی میں سے گزرنا چاہتے ہیں تو ہم اپنی ضرورت کی چیزیں لیں گے۔ کیوں یہ بات آپ سے کر رہا ہوں؟ کیونکہ مسیحی زندگی جو صلیب سے شروع ہوتی ہے، اس کا اہتمام اس جلال کے سہرے پر جا کر ہوتا ہے، اور اس کے جو درمیان وادی ہے، یہ مسیحی زندگی کا وہ سفر ہے جس میں ہمیں سوچنے کی ضرورت ہے۔ آج آپ کے لیے یہ کام ہے کہ اس پر سوچیں کہ ہمیں مسیحی زندگی کے اس سفر کے دورانیاں، اس وادی میں سے گزرنے کے لیے کن کن چیزوں کی ضرورت ہے، جس میں سب سے پہلی بات بھائی ذوالفقار نے کہا، خدا کا کلام، خدا کے کلام کی ضرورت ہے، اور خدا کے کلام میں سے ہم سوچ سکتے ہیں کن کن چیزوں کی ضرورت پڑے گی ہمیں اس خطرناک راستے سے گزرنے کے لیے، جو مسیحی زندگی کے بہت ہی مشکل اور کٹھن راستہ ہے۔ حوصلے کی ضرورت ہے۔ صبر کی ضرورت ہے، خدا کے کلام کی ضرورت ہے، نور کی ضرورت ہے، اور پھر ہم کیا کہہ سکتے ہیں، جیسا کہ جب کسی بھی کوئی پہاڑی علاقہ میں جاتا ہے تو انہیں ایک رہنما کی ضرورت ملتی ہے ہوتی ہے، پھر انہیں میپ کی ضرورت ہوتی ہے، اسی طرح ہمیں روحانی طور پر خدا کے ہتھیاروں کی ضرورت ہے، جس میں کہتے ہیں صلح کی، خوشخبری کے جوتے پہننے کی ضرورت ہے، کیونکہ اس دنیا میں جو سے ہم زندگی گزر رہے ہیں، دنیا ایک وادی ہے جسے کہا گیا ہے وادی ماتم، یعنی کہ آنسوؤں کی یہ وادی ہے، یہ دنیا جسے کہا جاتا ہے کہ ویلی آف ٹیئرز، یعنی کہ دنیا، اور اس دنیا میں ہمیں مسیحی زندگی گزارنے کے لیے بہت سی چیزوں کی ضرورت ہے، جیسے زبور 119 اس کی 105 آیت میں لکھا ہے، تیرا کلام میرے قدموں کے لیے چراغ اور راہ کے لیے روشنی ہے، ہمیں اس کا کلام لینے کے لیے ضرورت ہے، تیرا کلام مجھے اطمینان اور تسلی بخشتا ہے، اس کا کلام ہمیں لینے کی ضرورت ہے، تیرا کلام میری حوصلہ افزائی کرتا ہے، جیسے یشوا کہتا ہے کہ مجھے تیرے کلام پر بھروسہ ہے، ہمیں اس کے کلام کی ضرورت ہے، اس کا کلام ہمارے لیے تلوار کا کام کرتا ہے، جیسے جسمانی لحاظ سے، دنیاوی لحاظ سے کسی جنگل میں سے گزرنے کے لیے ہمیں تلوار، پستول یا کسی اور ہتھیار کی ضرورت پڑتی ہے، روحانی طور پر روحانی ان سارے درندوں سے، ان بدروہوں سے، ان ساری شیطانی تصویروں سے، تاریکی کے حاکموں سے لڑنے کے لیے ہمیں سب سے بڑھ کر خدا کے کلام کی ضرورت ہے، جس میں روح کے پھلوں کی ضرورت ہے، جس میں خدا کے روحانی ان ہتھیاروں کی ضرورت ہے جو ایمانداروں کے لیے ہے، تب ہی ہم اس وادی بکا سے، یعنی کہ اس وادی آنسوؤں کی وادی سے گزرنے والے بڑھیں گے، اور بہت سے لوگ جب ان کی رہنمائی کے لیے، جس طرح کے ہم دنیاوی لحاظ سے دیکھتے ہیں کہ کوئی رہنما نہیں ہوتا، یا کیا کہتے ہیں کہ ان کے پاس نقشہ نہیں ہوتا، تو پھر لوگ کھو جاتے ہیں، وہ صحیح منزل پر نہیں پہنچتے، اسی طرح پالوس رسول کہتا ہے کہ تم بھی دوڑ میں اس طرح دوڑو کہ جیتو، اور یہاں پر یہی مطلب لوکا طبیب کا ہے، یسوع مسیح کے الفاظوں کو بیان کرنے کا، کہ میرے واپس آنے تک لین دین کرنا، یعنی کہ اس مسیحی زندگی کے سفر کو جو تم نے صلیب پر سے شروع کیا ہے، اس اجر تک ختم کرنا ہے، چاہے کچھ بھی ہو جائے، چاہے کتنی بار بھی تمہارا حوصلہ ٹوٹے، چاہے کتنے بھی دکھ آئیں، چاہے کتنی بھی آنسوؤں کی بارش ہو، چاہے جتنا بھی حالات بگڑ جائیں، تمہیں اس وادی میں سے گزرنا ضرور ہے، اور یہ وادی میں سے گزرنے کے لیے ضرورت ہے اپنے آپ کو خالی، اپنی خودی کا انکار کرنے کی ضرورت ہے، اور اس بات کا ہمیں دھیان کرنے کی ضرورت ہے کہ ہمارا جو قائد خداوند یسوع مسیح ہے، اس نے یہ نقشہ بائبل مقدس دیا ہے جو ہمیں اس راستے تک، اس منزل تک پہنچاتا ہے، جو کہ ہمارا کیا ہے، مقام ہے جہاں پر یسوع مسیح چاہتا ہے کہ ہم پہنچیں، کیونکہ خداوند یسوع مسیح نہیں چاہتا کہ اس تیسرے نوکر کی طرح، جس نے سفر کو شروع تو کیا، جس نے برکتیں تو حاصل کی، ہو سکتا ہے کہ اس کے حوصلے کی سانسیں، اس کا حوصلہ راستے ہی میں ٹوٹ گیا، اور کبھی اس نے حوصلہ ہی نہیں کیا کہ اس نعمت کو لے کر اس دنیا میں زندگی بسر کرے۔ سو ہماری زندگی کیا ہے؟ ایک سفر کی مانند ہے جو صلیب سے شروع ہوتا ہے، اور اس کا اہتمام اور اس کا اختتام کہاں پر ہوتا ہے؟ اس جلال کے سہرے پر، جہاں پر انعام دیا جائے گا، جہاں پر عزت حاصل ہوگی، جہاں پر درجہ حاصل ہوگا، और जमीन पर बेशक सलीब के साय में हर एक की हैसियत एक ही जैसी है कि वो सब खुदा के बेटे और बेटियां हैं, सब मसीह का बदन कहलाते हैं, सबको मसीह अपनी आंख की पुतली कहता है, सबको वो कहता है कि मैंने तुम्हारी सूरत को अपनी हथेली में खरीद रखा है, सबको वो कहता है कि तुम उन सब रूहानी नेमतों के मालिक हो, सब ईमानदारों के लिए वो कहता है कि तुम मेरा मकदस हो, सबसे वो कहता है और जाओ जाकर मेरी खुशखबरी को फैलाओ, जाओ जाके सलीब के पैगाम को फैलाओ ताकि हलाक होने वालों के लिए हलाकत नहीं बल्कि हमेशा की जिंदगी बने। लेकिन ये है सलीब पर वो सलीब के साय में हर एक के लिए एक ही क्या है पैगाम है, एक जैसी ही बरकत है, एक ही जैसा हक है कि तुम मेरा शाही खानदान हो, तुम मेरे बेटियां और बेटे हो। और खुदा से हम क्या चाहते हैं कि वो हमारे लिए करे कि उसने अपना इकलौता बेटा खुदावंद यीशु मसीह जो कायनात का बादशाह जो अंबीर था हमारे लिए गरीब बन गया कि और वो क्या करे, उसने वो अनमोल तोहफा दे दिया जो जिसकी कीमत किसी भी इस दुनिया के सोने चांदी और फानी किसी भी नवादरात से तोली नहीं जाती और ना ही तोली जा सकती है। सो सलीब के साय में हर कोई उसका बेटा है, उसका बदन है, उन तमाम नेमतों बरकतों का मालिक है। और उस जलाल के सेहरे पर जाकर मुख्तलिफ इख्तियार होंगे, जैसे यहां पर हम देखते हैं कि पहले को 10 शहरों पर इख्तियार और दूसरे को 5 पर और तीसरे को क्या हुआ, उसे किसी भी चीज पर इख्तियार नहीं दिया। सो हमें सोचने की जरूरत है सलीब और ताज के उस जलाल के सेहरे के दरमियान जो वादी है, इसे कहा गया है मसीही जिंदगी का सफर। ये वादी में से हमें गुजरना है और ये वादी आंसुओं की वादी है, ये वादी ऊंचे और नीचे रास्तों की वादी है। इस वादी में पानी की कमी होगी, इस वादी में तरीकी होगी, इस वादी में जंगली जानवरों का सामना होगा, इस वादी में धूप और छांव का सामना होगा, इस वादी में हर तरह के उन हालातों का सामना हो सकते हैं जो कि हम सोच सकते हैं। सो इस वादी में से गुजरने के लिए हमें नक्शे की और उस कायद की जरूरत है जो हमारी रहनुमाई करे। नक्शा बाइबल मुकद्दस है जो हमारी जिंदगी की रहनुमाई करता है कि किस डगर पर जाना है, और ये मसीही जिंदगी के सफर के लिए हमारी रहनुमाई का वो नक्शा है जो बाइबल मुकद्दस जिसे कहते हैं यीशु मसीह ने दिया है। जब हम नक्शे के बारे में मालूमात नक्शे में से मालूमात हासिल करेंगे तो हमें उस कायद की उस रहनुमा की जरूरत पड़ेगी जो आसमान से मुजस्सम हुआ, जिसम में आया, जिसे खुदा का बेटा खुदावंद यीशु मसीह कहते हैं, अब जो रूहुल कुद्दस की सूरत में जमीन पर नजर आता है और वो हमारे अंदर है। और हैरानकुन बात यह है, आपने फिल्मों में देखा होगा कि जब जहाज किसी तूफान की तरफ जाता हो तो उसमें एक आला लगा होता है, जब किसी तरह की बारिश या आंधी या तूफान या खतरनाक तूफान का सामना हो या उनके रास्ते में कोई ऐसी बारिश हो तो उस जहाज के अंदर एक आला लगा होता है जो आवाज करना शुरू कर देता है कि आगे खतरा है, आगे खतरा है, और जहाज का जो पायलट होता है वो अपना रास्ता बदलकर या उसे दूसरी तरफ से बदलकर निकल जाता है अपने आप को बचाते हुए और बाकी लोगों को बचाते हुए। इसी तरह हमारी रूहानी जिंदगी में जो रूहुल कुद्दस है वो हमारा रहनुमा है, जहां पर तारीकी जहां पर دہشت یا دکھ بری یا کہتے ہیں کہ کتنی بھی خوفناک وادی یا راستہ آ جائے تو روح القدس ہماری رہنمائی کرتا ہے اور کہتا ہے کہ یہاں پر میرا کلام تمہارے لیے چراغ ہے اس لیے پھونک کر قدم رکھنا، یہاں پر ناامیدی ہے اس لیے میرا کلام تمہارے لیے امیدی ہے، یہاں پر تم ناامیدی کے ساتھ ساتھ مشکلات کا سامنا کرے گے تو تمہیں یاد رکھنے کی ضرورت ہے کہ میں تمہارا قادر مطلق ہوں، تمہاری ضروریات کو پورا کروں گا۔ یہاں پر ہم دیکھتے ہیں کہ ہم راستہ بھولے ہوئے ہیں، ہم گمراہ ہیں، سو میں تمہارا قائد ہوں، میں تمہاری رہنمائی کروں گا۔ سو آج اس بات کو اپنے ساتھ لے کر جائیں کہ جب ہم کسی بیوادی کسی جگہ پر اس پہاڑی علاقہ میں جاتے ہیں سیر کے لیے یا اس وادی کو کیا کرنے کے لیے عبور جان کرنے کے لیے، تو ہمیں ہتھیاروں کی ہمیں انتظام کرنے کی ضرورت پڑتی ہے کہ وہاں پر جنگلی جانور ہو سکتے ہیں، وہاں پر روشنی کی کمی ہو سکتی ہے، وہاں پر پانی کی کمی ہو سکتی ہے، کھانے کی کمی ہو سکتی ہے، پہاڑی راستہ ہے وہاں پر سونے کے لیے ہمیں بستر کی ضرورت پڑ سکتی ہے، ہمیں نقشے کی ضرورت ہے، ہمیں قائد کی ضرورت ہے، ہمیں سر ڈھکنے کی ضرورت ہے، پاؤں میں جوتی پہننے کی ضرورت ہے۔ اسی طرح آج جب گھر جائیں تو روح القدس سے پوچھیں کہ ہمیں روحانی زندگی کے اس سفر میں سے گزرنے کے لیے، اس روحانی زندگی کی اس وادی میں سے جو کہ آزمائشوں، امتحانوں، نا امیدیوں اور خوشیوں اور دکھوں اور آنسوؤں اور بہت سے امتحانوں سے بھری ہوئی ہے، بہت سے دشمنوں سے پر ہے، ہمیں کس طرح گزرنا ہے۔ سو یہ دعا کریں، اور دعا کریں اپنے ارد گرد کے ایمانداروں کے لیے بھی، انہیں بھی بتانے کی ضرورت ہے تاکہ کوئی بھی خدا کا جو جلال، جو فضل، جو رحمت، جو عنایت، جو مہربانی ہوئی ہے اس سے کوئی محروم نہ رہے، کوئی یہ نہ کہے کہ مجھے کسی نے نہیں بتایا۔ انہیں بتانے کی ضرورت ہے کہ تم یسوع مسیح میں کیا حیثیت رکھتے ہو، اور یہی ہمارا ایمانداروں کا زندگی کا زمین پر مقصد ہے کہ اس زمین پر اس وادی میں سے گزریں اور ان برکتوں اور نعمتوں کو جو دی ہیں استعمال کریں۔ میں کوشش کروں گا کہ میں بھی دعا کروں، خاص کر کہ ہم کون سے ہتھیارات، کون سی چیزوں کو اپنی روحانی رہنمائی کے لیے، ہماری محافظت کے لیے، ہمارے ازاروں کے لیے، ہتھیاروں کے لیے استعمال کر سکیں بائبل مقدس میں سے۔ آپ بھی سوچیں، آپ بھی لکھ کر لے کر آئیں، سوچیں کہ ہم یہ استعمال کر سکتے ہیں، اور میں بھی اس کا مطالعہ کروں گا کہ ہم کیا استعمال کر سکتے ہیں، تاکہ جب تک اس زمین پر ہیں جو کچھ کریں خداوند کے لیے کریں، اور یہ جان کر کے کریں کہ اس کے لیے کرتے ہیں، کیونکہ وہ ہر ایک کے کام کے موافق اجر دے گا۔ ہمیں اپنے ارد گرد بتانے کی ضرورت ہے، ہمیں ان کھوئے ہوئوں تک جانے کی ضرورت ہے، تاکہ یہاں پر ہرگز بات نہیں ہو رہی کہ زیادہ لوگ ہو جائیں، یہاں پر بات ہو رہی ہے کہ وہ لوگ جو آج اس دنیا کی وادی میں کھوئے ہوئے ہیں، جنہیں اپنے رہنما کی، جنہیں نقشے کے بارے میں، جنہیں مقصد کے بارے میں، جنہیں کچھ بھی نہیں پتا کہ اس دہشت گن اور خوفناک اور تاریکی اور ظلم کی وادی اور آنسوؤں کی وادی میں کن کن چیزوں کی ضرورت ہے، تاکہ ان کے لیے ہم روشنی کا، رہنمائی کا، کچھ بھی جو کچھ بھی خدا نے ہمیں دیا ہے ان کو مہیا اور ان کو بتانے والے بنے کہ یہ چیزوں کی ضرورت ہے، تاکہ ہر کوئی خدا کے اس فضل کی دولت کے باعث اس آسمانی مقام میں اس کے سامنے ان الفاظوں کو سننے والا بنے، شاباش اچھے نوکر، اچھے نوکر شاباش، ویل ڈن گڈ سرونٹ، تاکہ ہر کوئی اس الفاظ کو سننے والا بنے۔ امید ہے کہ خداوند उन तमाम लोगों की दिलों की आंखों को खोले ताकि वो खुदावन की तरफ फिरें, जैसे इस मुल्क के हालात हैं, जैसी खौफनाक दहशत वफा है, हमें खुदावन की जरूरत है और अपने मुल्क के लिए दुआ करने की जरूरत है, और खासकर इन तरीकी के बादलों में उन बादलों को बनाने वाला जो कादर मुतलक खुदा है उसे पुकारने की जरूरत है। सो आए हम खुदावन के हुजूर झुके और इस बात को याद रखे कि हर एक मसीही ईमानदार इस जमीन पर मुसाफर है और हमारा सफर सलीब से शुरू होता है और उस अजमत और जलाल और इज्जत और ना तब्दील और मुरझाने वाला जो कि तब्दील नहीं हो सकता उस जलाल के सेहरा पर खत्म होता है। और खुदा की यही ख्वाहिश है कि हर कोई उस मैयार तक पहुंचे, हर कोई उस अनाम को हासिल करे। खुदा बाप, बहनों और भाइयों के लिए तेरी बरकत चाहता हूं। खुदा आज के कलाम के हिस्सा के लिए तेरा शुक्र करता हूं। कलीसिया के लिए खुदाम खुदा, खोए हुओं के लिए जो खुदाम खुदा तुझसे दूर हैं, तेरी हिकमत और दनाई चाहता हूं। हर तरह की खुदावंद कमी कमजोरी में उनका तू कायद है, खुदावंद उनकी रहनुमाई कर। और इसी तरह खुदाम खुदा तेरी ईमानदार बंदियों के लिए, बहन सदफ और बहन निगत के लिए खुदाम खुदा के इस खुदाम खुदा हालत में जो आराम की हालत है, खुदावंद वो तुझसे वफादार हैं और खुदावंद तेरी हजूरी में आती हैं, खुदावंद के तेरे कलाम को सीखें ताकि अपने आने वाली नस्ल के लिए बरकत का बायस बने। सो खुदा बाप उनकी सारी जिस्मानी माली और रूहानी खुदाम खुदा जरूरियात को तू पूरा कर और खुदावंद इन आने वाली जिंदगियों को खुदाम खुदा जो उनके खुदाम खुदा रहम में है खुदावंद बरकत दे और इस दुनिया में खुदाम खुदा अपने जलाल के लिए इस्तेमाल कर और तेरी मर्जी इन सब की जिंदगियों में पूरी हो और बहुत सी जिंदगियां खुदाम खुदा बरकत का बायस ठहरें। यसुमसी के नाम में ये दुआ मांगते हैं, आमेन, आमेन।